नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र अनलाइन रेडियो नेपाल .gov.np प्रत्यक्ष सुन्न र अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आजको कार्यक्रममा हामी कैलाली जिल्लामा बसोबास गर्दै आउनुभएकी 71 वर्षीय वरिष्ठ ज्येष्ठ नागरिक सुनमती देवी जोशीले वाचन गर्नुभएको भजन र कुराकानी लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला। कार्यक्रम शुरू गरौं कैलाली जिल्लामा बसोबास गर्दै आउनुभएकी 71 वर्षीय वरिष्ठ ज्येष्ठ नागरिक सुनमती देवी जोशीले वाचन गर्नुभएको भजनबाट।
माछ कुर्मर बाघ बनिँदै कहिले म कन्थे हुँदै क्रोधी जंगली चोर झैर कहिता योगी खुनी झै हुँदै नाना रूपलिँदै कलङ्क सहँदै बुबार हर्दै सदाङ हाम्रो यो मनभित्र नै बसिरह श्री शेष साई सदाङ कहिले दुःख कतै नहोस् सबले राम्रो सुबाटो लिउन् बाँचुन् जेल सुगी भएर पछि त दौता सरी भैरहन् भन्या चिन्तन ली रमा र निजको वैकुण्ठ छाडी कन नाना दुःख उठाउने प्रभुजीमाङ लागोस हाम्रो मन डुब्दै गर्भ र कुम्भी पागहरूमा हर्दै उबिन्ढा मुख भोग्दै किट र पतङ्ग पन्छी पशुगाङ 84 लाखौं दुःख अहिले म बल्ल मनुष्य भई कन यहाँ जन्मिरहे छौ हरे यो बेला पुरुषार्थ केही नगरे पर्नेछ धोका भरि श्रीनारायणको दया हुन नगई सद्गुण धेरै नभई यस्तो मानिस देह यो जगतमा पाइन भाग्य नभई श्री चिन्तामणि झैर काम तरु झै श्री काम दा धेनु झै मन पर्दा सुख रात लाउन पनि सक्नेछ यसले सधै जिब्रो कान र नाक लोचन तत्वचा छन् 5 बुद्धि इन्द्रिय भोलि हात र पाउ आदि समान छन् 5 कर्म इन्द्रिय जे जे चित्त चिताउँछन् प्रिय कुरो सो सो तुरन्तै पुरा गर्दैछन् सबै 10 इन्द्रिय भने क्या हो नपुग्ने कुरा कर्मैले गतिला चलाख रसिला छन् आज मानिस धनी योगी सिद्ध सिपालु पनि छन् सुर नामी गुणी वीर छन् कर्मैले सुर राज इन्द्र बनिए दौता बने कर्मले सारा लोक समात्न शक्ति झरिला कर्मै गरी धामीले मन्दाता भगीरथ र धुम्र नलि प्रह्लाद कुन्ती सुत विश्वामित्र वशिष्ठ लोमसमनु श्री सन्तनु कश्यप कालिदास अशोक भोज तुलसी पर्दा पादिक कर्मैले अजति अजम मरिसरी छन् नामले जीवित 9 महिना तक हामी झै हुन पनि त्यो गर्भभित्रै थिया हामी झै कलिला रुँदै धुरुधुरु यो भूमिमा जन्मियौं हाम्रै झै उनको शरीर पनि हो ती थियो इन्द्रियाङ राम्रै कर्म गरेर किन्तु उनले पायो अनन्तै श्री यस्तै थिए उदय रात दिन जुनको उस्तै तिथि बार थिए यस्तै साँझ बिहान रात दिन थिए महिना ऋतु वर्ष थिए निन्द्रा भोग तिर्सा सबै किसिमका पहिले पनि लाग्दथे यस्तै भित्र रहेर नै उनीहरू विधान गुणी बन्दथे जाडो घाम झरी बतास र हुरिलो धुलाहरू कापिर निन्द्रा भोग सबै दुःख सहे सत्कर्मका खातिर ती भन्दा दुःख हामीलाई पनि छौ सर्वदा व्याकुल केले हो उनका शरीर तर रहे पाएन राम्रो फल विद्या भक्ति कला र शील शिवमा आजन्म सग्लन थ्यौ ज्ञानै ध्यान र लोभ मोभहरूमा अत्यन्त ती दुर थिया धीरा थिए सब वीर थिए निपुण थिए श्रद्धालु थिए सुर थिए नाति हौ नका उसै रगतले तयार हामी भयौ पुर्खै कै कुलशील थाम्न उनकै सत्पुत्र भई जन्मियौ उत्रै शक्ति छ हामीमा पनि सके उद्यम गरेनौ तर विद्या शील कला र धर्म गुणले खाली भयौ हाहर
ज्येष्ठ नागरिक सुनमती देवी जोशीले वाचन गर्नुभएको यो भजनपछि अब सुनाउँदैछौ कुराकानी आजको कुराकानीमा हुनुहुन्छ ज्येष्ठ नागरिक जिल्ला संघ रौतहटका अध्यक्ष विजय किशोर झा आफै ज्येष्ठ नागरिक भएर पनि जिल्लाभित्र रहनुभएका ज्येष्ठ नागरिकहरूको हकहितका लागि धेरै राम्रा कामहरू गर्ने कोशिश गर्नुभएको छ दिवा सेवा केन्द्रमा उपस्थित हुनुभएका ज्येष्ठ नागरिकहरू बीच विभिन्न विषयमा छलफल गराउने राम्रो प्रबन्ध पनि मिलाउनु भएको छ उहाँले यसले गर्दा उपस्थित ज्येष्ठ नागरिकहरूलाई छलफल गरिएका विषयमा जानकार बन्ने अवसर पनि मिलेको छ आज हामी यो संघले गरेका यस्तै विभिन्न गतिविधिहरूका बारेमा सहकर्मी विमला राईले उहाँसँग गर्नुभएको कुराकानीलाई सुनाउँदैछौ
ज्येष्ठ नागरिक जिल्ला संघ स्थापना भए पश्चात ज्येष्ठ नागरिकको क्षेत्रमा कामहरू गर्दै आएको छ र अहिले हाम्रो दिवा सेवा केन्द्र पनि सञ्चालित छ र दिवा सेवा केन्द्रमा प्रत्येक दिन ज्येष्ठ नागरिकहरू दिउँसो 12 बजेतिर 1 बजेतिर कोही 2-3 बजेतिर पनि आउनुहुन्छ र त्यहाँ बसेर एक अर्कासँग कुराकानी गर्नुहुन्छ त्यसपछि एउटा रेडियो छ रेडियोको समाचार पनि एफएमको समाचार पनि सुन्नुहुन्छ अनि त्यहाँ खेलका सामग्रीहरू लुडोहरू चेसहरू राखिएको छ क्यारम बोर्ड छ त्यो पनि खेल्नुहुन्छ अनि पत्र पत्रिका हुन्छ त्यो पत्र पत्रिका पनि पढ्ने गर्नुहुन्छ यसको अलावा विभिन्न चाडपर्वहरूमा राष्ट्रिय चाडपर्वहरू स्थानीय चाडपर्वहरूमा अनेक किसिमका समय अनुसारको चाडपर्व अनुसारको कहिले काहीँ प्रवचन कार्यक्रम कहिले काहीँ त्यो विभिन्न किसिमको शुभकामना आदान प्रदानको कार्यक्रम र समय अनुसारको अलिकति रमाइलो गर्ने सेट रूपाईको समय छ दही चिउरा खाने त्यस्तै किसिमको समय अनुसारको कार्यक्रमहरू गर्ने गर्छन् र समय समयमा स्वास्थ्य चर्चा पनि हुने गर्छ डाक्टर साहेबहरू अथवा वैद्यहरूलाई बोलाएर हामी समय समयमा स्वास्थ्य चर्चा पनि गराउँछौ अथवा कहिले काहीँ विशेषज्ञ डाक्टरहरू कहिले काठमाडौँबाट अथवा वीरगंजबाट आउनुहुन्छ उहाँहरूलाई राखेर ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गराइदिने उनीहरूलाई दवाई पनि लेखेर लगाइदिने त्यस्तो काम पनि हुन्छ र त्यस्तै अब कृषि चर्चा पनि कहिले काहीँ हामी गर्छौँ र कृषि चर्चामा कृषिका जानकार व्यक्तिहरू कहिले काहीँ कृषकहरू र कहिले काहीँ कृषि कार्यालयबाट कृषि विकास कार्यालयबाट बोलाएर पनि कृषि चर्चा गराउँछौँ त्यस्तै सांस्कृतिक चर्चाहरू पनि हामी गराउँछौँ कुनै पर्व त्योहारको बेलामा यो पर्व किन मनाइयो कहिलेदेखि सुरु भयो यसको महत्व के छ त्यस्तो कुराहरू पनि हामी गराउँछौँ यसको अलावा विभिन्न किसिमका सांस्कृतिक कुराहरू पनि हामी बेला बेलामा गर्ने गर्दछौँ यसै प्रकारको भ्रमणको कुरा पनि हामी गरिरहेका छौँ गत वर्षमा त हामी गएनौ तर यस वर्ष नगरपालिकालाई रिक्वेस्ट गरेका छौँ अब धार्मिक स्थलहरूको निरीक्षण अथवा पर्यटकीय स्थलहरूको निरीक्षण गर्ने कार्यक्रम पनि यसपालिको नगरपालिकाले आफ्नो बजेटमा समावेश गरेको छ अब बरसात याम पछि त्यो पनि हामीले गर्ने कार्यक्रम गरिरहेका छौँ। त्यो अलावा योग शिविरहरू पनि हामी चलाउँछौँ। हाम्रो यहाँ पतञ्जलि योगपीठका सदस्यहरू हुन्छन्, पदाधिकारीहरू छन्, जो हाम्रो ज्येष्ठ नागरिकका पनि सदस्य छन्, पदाधिकारी छन्। उनीहरूले पनि योग शिविरहरू पनि वर्षमा दुई पटक तीन पटक अब तीन दिने या पाँच दिने योग शिविर पनि चलाउने गर्छौँ। यस किसिमबाट हामीले ज्येष्ठ नागरिक जिल्ला संघले विभिन्न कार्यक्रमहरू आयोजना गरेर कार्यक्रमहरू गरिरहेका छौँ।
गरिरहनु भएको कामको विवरण त भन्नुभयो, स्वास्थ्य जाँच भयो, कृषि चर्चा भयो, योग शिविर भयो, सांस्कृतिक चर्चा, धार्मिक भ्रमण जस्ता कार्यक्रमहरू गर्दै हुनुहुन्छ। यी कार्यक्रमहरू जिल्लाको सदरमुकाममा मात्र सीमित राख्नु भएको छ कि जिल्लाभरि नै सबै पालिकाहरूमा पुर्याउनु भएको छ, के छ अध्यक्ष?
अहिलेसम्म त हामी गठन भएको त सदरमुकाममा मात्रै हो। अब अहिले हामी गौर भन्दा हाम्रो सदरमुकामभन्दा पूर्वको राज्य नगरपालिका छ, त्यहाँ पनि यसको गठन गर्ने प्रयास गरिरहेका छौँ। त्यहाँका नगर प्रमुख, उपप्रमुखहरू अथवा कार्यकारी प्रमुख प्रशासकहरूसँग कुरा गरेका छौँ। उनीहरूले अब यो बजेटको समय छ, अहिले छोडिदिनु, पछि साउन भदौतिर गर्छौ भनेर गर्दै हुनुहुन्छ। त्यस्तै पश्चिमपट्टि ईशनाथ नगरपालिका छ, त्यहाँ हामी गएका पनि छौँ, दुई दिन गयौँ। तर ज्येष्ठ नागरिकहरू त्यो घामको कारणले, गर्मीको कारणले भेला हुन सक्नु भएन, थोरै मान्छेहरू आए। तर त्यसमा गठन गरिएको छैन, गठन गर्ने प्रयास हामी गरिरहेका छौँ। त्यस्तै उत्तरपट्टि हाम्रो यमुनामाई गाउँपालिका छ, त्यहाँ पनि प्रयास गरिरहेका छौँ। र त्यस्ता दुर्गा भगवती गाउँपालिका छ, यो चार ठाउँमा हामीले गरिरहेका छौँ। जिल्लाभरिमा अहिलेसम्म गर्न सकिएको छैन, चार पाँच नगरपालिकामा गाउँपालिकामा हामीले प्रयास गरिरहेका छौँ।
रौतहट जिल्लामा ज्येष्ठ नागरिकहरूको संख्या कति रहेको छ, यकिन तथ्याङ्क यहाँहरूसँग छ?
रौतहटको त हामी यकिन पाएका छैनौ, तर हाम्रो हिसाबले करिब करिब 70,000 मान्छेहरू यो जिल्लाभरिमा ज्येष्ठ नागरिकहरू रहेका छन्। यसपालिको जनगणना अनुसार 10.21% ज्येष्ठ नागरिकहरू देशमा रहेको केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको बुलेटिनमा प्रकाशित गरिएको छ। त्यो अनुसार 70,000 हाम्रो जिल्लामा हुनुपर्छ, त्यस्तो अनुमान हामी गरिरहेका छौँ।
जिल्लामा रहनुभएका ज्येष्ठ नागरिकहरूको अवस्थाको विषयमा पनि जानकारी त होला?
अब ज्येष्ठ नागरिकहरूको अवस्था त अहिले जस्तो वातावरण छ, सामाजिक अवस्था छ, त्यो अनुसारको अनेक किसिमको विकृतिहरू बढ्दै गएको छ। छोरा बुहारीहरू त्यति पहिलेको जुन अवस्था थियो, वातावरण थियो, सामाजिक परिवेश थियो, त्यो बदलिएको छ। र अब एकल परिवारको चिन्तन बढ्दै गएको छ, पहिले संयुक्त परिवारको चिन्तन थियो। त्यसमा अब ज्येष्ठ नागरिकहरूलाई पनि सेवा गर्ने नाति नातिनाहरू परिवारका अब कान्छा सदस्यहरूले गर्थे, अथवा सानो बच्चालाई पनि देखरेख गर्ने ज्येष्ठ नागरिकहरू बाजे बोजैहरू हुन्थे। त्यसमा अलिक कमी आउँदै गएको छ, एकल परिवारको चाहना बढ्दै गएको छ। अब कुनै छोराहरूले आफ्नो श्रीमती आफ्नो छोराहरूलाई लिएर मात्रै अलगै बस्ने, र त्यस कारणले ज्येष्ठ नागरिकहरूको अवस्था अलि दयनीय नै छ हाम्रो जिल्लामा। बुढा बुढीहरू एक्लै बस्ने, उनीहरूलाई खाने व्यवस्था कमी छ, उनीहरूको खाना कसले पकाइदिने, उनीहरूको सेवा सुरक्षा कसले गरिदिने, त्यस्तो समस्याहरू बढ्दै गएको छ। अब त्यसको लागि चेतना जगाउनु पर्ने आवश्यकता छ। अहिले भर्खरै हामीले जुन 15 तारिकका दिन विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार सचेतना दिवस मनाएका छौँ, नगर प्रमुखबाट पनि वक्तव्यहरू दिन लगाएका छौँ, FM-हरूबाट उनीहरूलाई कन्भिन्स गरेर यो कुराहरू भन्नुपर्छ। अब युवाहरूलाई र प्रौढ व्यक्तिहरूलाई कन्भिन्स गर्नलाई त्यस्तो कुराहरू हामी गर्यौं, र उहाँहरूले आफ्नो वक्तव्यद्वारा FM-द्वारा प्रसारित गरिएको छ। त्यसले गर्दा अब अलिकति चेतना त बढ्छ जस्तो हामी अनुमान गरिरहेका छौँ, तर त्यसमा सचेतनाको आवश्यकता छ। प्रत्येक युवाहरूलाई अथवा प्रौढ व्यक्तिहरूलाई राखेर आफ्नो आमा बुवालाई सेवा सुश्रूषा गर्नुपर्छ, उनीहरूको देखभाल गर्नुपर्छ, उनीहरूलाई समयमा मूलहरू दिनुपर्छ, खानाको व्यवस्था अथवा उनीहरूको बस्ने सुत्ने व्यवस्था पनि हुनुपर्छ भने सचेतना जगाउन अत्यन्तै आवश्यक भएको कुरा हामीले महसुस गरिरहेका छौँ।
रौतहट जिल्लामा रहनुभएका जो ज्येष्ठ नागरिकहरूले पाइरहनु भएको छ सामाजिक सुरक्षा भत्ता, उहाँहरूले सहज रूपमा प्राप्त गरिरहनु भएको छ या सामाजिक सुरक्षा भत्ता वितरणको अवस्था के छ, यहाँहरूलाई केही जानकारी आएको छ?
हामी चाहिँ त्यसमा बराबर नगरपालिकाहरूसँग र ब्याङ्कहरूसँग पनि सम्पर्क गरिरहेका छौँ, गरिरहन्छौँ। अब विभिन्न नगरपालिकाहरूले विभिन्न ब्याङ्कहरू माध्यम माध्यमबाट पेमेन्ट गराइरहेका छन्। त जो जो सक्षम छ, जो भिडुल गर्न सक्नुहुन्छ, उहाँहरूले त आफै गएर या छोरा बुहारीलाई लिएर जानुहुन्छ र ब्याङ्कबाट सहज रूपले पैसा लिनुहुन्छ। तर केही ज्येष्ठ नागरिकहरू छन् जो अशक्त छन्, असक्षम छन्, हिन्दुल गर्न अप्ठ्यारो छ, उनीहरूको लागि नगरपालिकाहरूले कानुनी व्यवस्था त मिलाएको छ। एउटा वार्ड कार्यालयमा निवेदन दिनुपर्छ, त्यसै त्यो वार्ड निवेदनको आधारमा वार्ड कार्यालयले एउटा चिठी नगरपालिकालाई बनाइदिन्छ र नगरपालिकाले फेरि अर्को चिठी ब्याङ्कलाईको नाममा लेख्छ। त्यो चिठी लिएर गएपछि जसलाई उसले वारिस बनाएको छ, चेक जसको नाउँमा काटेको छ, त्यसले पैसा लिएर आउन सक्छ। असक्षमहरूको लागि जो हिडुल गर्न सक्दैन उनीहरूको लागि अप्ठ्यारो भएको छ। तर यसको अलावा पनि केही सन्तानहरू, केही छोराहरू, उहारीहरू यस्ता छन् जो पैसा त देश नागरिकले पाउँछन् तर त्यो पैसा उनीहरूले लिइरहेका छन्, उनीहरूबाट खोसी लिन्छन्। तपाईँले पैसा राख्नु भने हराउँछ, म राखिदिन्छु, तपाईँलाई समयमा दिन्छु भनेर भन्छन्। र अब बुढाहरू कोही खनी तमाकु खाने, कोही अरू दबाई खाने, उनीहरूको अब रुटिन हुन्छ। अब उनीहरूले म समयमा दिन्छु भनेर भन्छन् तर छोरा बुहारीले त्यस्तो पैसा दिँदैनन्। अब त्यो पनि एउटा समस्याको रूपमा देखा पर्न थालेको छ।
त्यसो भए जो अशक्त हुनुहुन्छ उहाँहरूलाई उहाँहरूकै हातसम्म राखिदिनको लागि, उहाँहरूलाई हातैमा दिने व्यवस्था गर्नको लागि यहाँहरूको पहल के हुन सक्छ त?
हामीले नगरपालिकाको माध्यममा त गराएका छौँ, बैङ्कलाई पनि हामी भन्न जान्छौ। तर बैङ्कले हामीसँग स्टाफ छैन, हामी 10 4 5 त हाम्रो बैङ्कको कारोबार हुन्छ। हामी कतिखेर त्यो अशक्तहरूको घरमा स्टाफ पठाइदिउँ, उनीहरूले समस्या देखाउँछन् बैङ्कवालाहरूले। र यो कुरा हामीले नगरपालिकाको नगर प्रमुख र त्यो कार्यकारी अधिकृतसँग पनि कुरा गर्दाखेरि होइन हामी त्यस्तो भन्छौँ, बैङ्कलाई भन्छौँ, बैङ्कको स्टाफ गरेर दिन्छ भनेर भन्छन्। तर अहिले अगल बगलको 2-3 नगरपालिका छ, त्यसमा गएको अहिलेसम्म रेकर्ड देखिँदैन। हाम्रै गाउँको, हाम्रै टोलको, हाम्रो नजिकैको 1-2 मान्छे छन् जो अशक्त छन्। तर त्यही अब प्रोसेस लामो हुन्छ, 1 सट्टामा 2 या तेस्रो दिन पनि लाग्छ। 1 निवेदन दियो वार्ड कार्यालयमा, त्यसले चिठी लेखिदियो नगरपालिकामा, नगरपालिकाले दोस्रो दिन चिठी लेख्छ बैङ्कको नाउँमा। 2-3 समय लाग्दछ। र अशक्तहरूले त्यसरी आफ्नो छोरा बुहारीको माध्यमबाट रुपियाँ त पाउँछन्, तर केही छोरा बुहारी यस्ता छन् जो ज्येष्ठ नागरिकको पैसा आफै खोसेर लिन्छन् र उनीहरूलाई समयमा दिँदैनन् बुढाबुढीहरूलाई।
राज्यले व्यवस्था गरेको यातायात तथा स्वास्थ्यमा दिएको 50% छुटको व्यवस्था, यो सुविधा कार्यक्रम त्यस जिल्लामा कार्यान्वयन भएको छ या के छ, यहाँहरूले के पाउनु भएको छ?
पहिले भएको थिएन, हामीले सिजो साहेब कहाँ 4-5-7 अगाडिदेखि नै पहल गर्दै थियौँ, भएको थिएन। बिचमा एकचोटि माधव नेपाल र यहाँ अहिलेको वर्तमान मेयर नहुँदाखेरि नि र हाम्रो एक सांसद प्रभु शाह उहाँहरूको माओवादी र उनीहरूको जब एउटै पार्टी थियो, एकीकृत भएको थियो, त्यतिखेर सिडिओ एसपी र यातायात व्यवसायीहरूलाई राखेर बस पार्कमा एउटा मिटिङ बोलाए र हामीलाई पनि बोलाएका थिए। त्यसमा हामी गएर जम्मै कुराहरू भन्यौँ र तत्कालै निर्णय गराएर मान्यटिङ गराएर प्रत्येकमा 2 सिट देश नागरिकहरूको लागि राखिदिने र 50% छुट लिने भनेर गराए। यो मोटामोटी 3-5 चल्यो, तर अहिलेसम्म त्यस्तो अहिले वर्तमान समयमा त्यस्तो सिट सुरक्षित गरिदिने अथवा उनीहरूलाई जो नियमानुसारको कमिसन दिने, छुट दिने त्यो व्यवस्था अहिले छैन। र अस्पतालहरूमा पनि अब गौर अस्पताल छ, त्यसमा प्रादेशिक अस्पतालको रूपमा परिणत भएको छ। त्यसमा योभन्दा पहिलेको डाक्टर साहेबले अब यस्तो गर्छु उस्तो गर्छु मिटिङ हुँदाखेरि हामी बोलाउँथ्यौँ अथवा कहिले काहीँ हामी हस्पिटलमै जान्थ्यौँ र हस्पिटलमा गएर यी कुराहरू भन्छौँ ज्येष्ठ नागरिकको समस्याहरू, तर उहाँहरू गर्छु भनेर भन्नुहुन्थ्यो। तर कोही ज्येष्ठ नागरिक गयो भने कसैलाई 40%, कसैलाई 50% मात्रै छुट दिने, उनको राम्रो व्यवस्था थिएन। अहिले नयाँ डाक्टर आउनु भएको छ, उहाँसँग पनि हामी भेट गरेका थियौँ, सिडिओको नजिकमा लगेर उनीहरूसँग पनि कुरा गरायौँ। उनीहरूले भन्दैछन् कि ठिक छ, म गर्छु, अहिले दिइरहेका छन्, पहिलेको भन्दा स्थिति सुधार छ। र अरू सेवाका निकायहरूमा जो ज्येष्ठ नागरिकहरूले प्राथमिकता पाउनुपर्ने, जस्तै कि विद्युतको महसुल बुझाउन जाँदा, खानेपानीको महसुल बुझाउन जाँदा, अथवा जिल्ला प्रशासन कार्यालयमा कुनै कामको लागि नातिनातिनाहरूको लागि नागरिकता प्रमाण पत्र लिन जाँदा जुन यो प्राथमिकता हुनुपर्छ, सेवामा प्राथमिकता हुनुपर्छ, त्यस्तो प्राथमिकताहरू त्यस्तो रहेको छैन अहिलेसम्म।
यो विषयमा तपाईँहरूले कुरा उठाउनुहुन्छ कि हुन त सम्बन्धित निकायमा?
हामीले सिडिओ साहब र मेयर साहबहरूलाई पटक पटक भनिरहेका छौँ र उनीहरूले हुन्छ हामी कोसिस गर्दैछौँ एक हप्ताभित्र गराउँछौँ भनेर भन्नुभएको छ, तर त्यो सम्भव हुन सकिरहेको छैन, कार्यान्वयन भइरहेको छैन।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघसँगको सहकार्य समन्वय चाहिँ कस्तो छ? उहाँहरूले कतिको सहयोग गरिरहनु भएको छ यो रौतहट जिल्लालाई?
सहकार्य त राम्रो छ, केन्द्रीय कार्य समितिसँग हाम्रो पनि हाम्रो अध्यक्षज्यू अथवा अरू पदाधिकारीहरूसँग हाम्रो राम्रो सम्बन्ध छ, बराबर कुराहरू भइरहन्छ, तर त्यहाँबाट हामीले कुनै सुविधा कुनै रिसोर्सेसहरू पाउन सकिरहेका छैनौँ। कुरा हुन्छ कुनै कार्यक्रम भयो भने पत्रकार हुन्छ त्यसको हामी जान्छौँ, जस्तै कि यसै साल भएको थियो सुर्खेतमा वैशाख महिनामा हामी गएका थियौँ, तर अरू किसिमको कुनै किसिमको भौतिक सुविधा या कुनै सुविधा पाइरहेका छैनौँ। गत वर्ष यो महिला बाल बालिका तथा देश नागरिक मन्त्रालयले एउटा विज्ञापन गरेको थियो केही सहयोगको लागि तपाईँहरू आफ्नो टेन्डर भरेर दिनुहोस् भनेर, र त्यो अनुसार हामीले यहाँबाट सारा प्रक्रिया पुर्याएर भरेर दियौँ, नगरपालिकाको सिफारिस पनि दियौँ, सबै थोक गरेर दियौँ, त्यहाँ गएर पास पनि भएको छ। त्यो विवाह सेवा केन्द्र सञ्चालनको लागि अलिकति आर्थिक सहयोग दिने भनेर पास भइसकेको छ, तर त्यो पैसा आजसम्म पनि पाएको छैन, यो वर्ष बित्न लागिसक्यो। हामी बीच बीचमा धेरै पटक राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ मार्फत डाइरेक्ट मन्त्रालयमा पनि सम्पर्क गरेका छौँ गरिरहन्छौँ, तर हेर्नुहोस् त पैसा आएको छैन, पैसाको अभाव छ, पैसा नआएपछि हामी कहाँबाट दिने, अब दिन्छु पैसा आउन दिनुहोस् भनेर त्यति आश्वासन मात्रै पाइरहेका छौँ। एक पैसा पनि न मन्त्रालयले दिएको छ न राष्ट्रिय ज्येष्ठ नागरिक महासंघबाट हामीले पाएका छौँ। हामी स्थानीय स्रोतहरूबाट कहिले काहीँ हामी ज्येष्ठ नागरिकमा पनि कोही अलिकति ठिक ठाक आर्थिक अवस्था भएका व्यक्तिहरूबाट लेबी पनि लिन्छौँ, या कुनै दाताहरूबाट कुनै कार्यक्रम गराउनलाई अलिकति माग दिन्छौँ, तपाईँ चिया नास्ता गराइदिनुहोस्, भेला हुँदाखेरि चिया नास्ता गराइदिनुहोस्, तपाईँ पानी खुवाइदिनुहोस्, त्यस्तो किसिमबाट गराएर हामी कार्यक्रमहरू गरिरहेका छौँ।
दाताहरूबाट जति पनि उहाँहरूले दिनुहुन्छ उहाँहरूको सहयोगबाट नै दिवा सेवा केन्द्र सञ्चालन गरिरहनु भएको छ।
अब हामी कहाँ हाम्रो ठाउँ सानो छ, व्यापार पनि धेरै अब कम हुँदै गएको छ, यहाँका ठुला ठुला व्यापारीहरू सब ठुलो सहरतिर पलायन हुँदैछन्, त्यस्ता व्यापारीहरू पनि छैनन् र ठुला धनाढ्य व्यक्तिहरू पनि छैनन्, त्यसैमा कहिले काहीँ उनीहरूले अलिक सानोतिनो सहयोगहरू गरिदिनुहुन्छ, अब रिक्वेस्ट गरेपछि त्यो किसिमको सहयोगहरू अथवा कहिले काहीँ हामी नगरपालिकाबाट पनि कुनै कार्यक्रम यो कार्यक्रम छ यो कार्यक्रमको लागि तपाईँले अलिकति सहयोग गरिदिनुहोस् भनेर भन्छौँ, उसले कहिले काहीँ गरिदिन्छ, त्यस किसिममा त चलाइदिन्छ र हामी आफैले डोनेट गर्छौँ, त्यो जोसँग छ अलिकति आर्थिक अवस्था ठिक ठाक अब उनीहरूले लेबीको रूपमा मासिक रूपमा अलिअलि दिनुहुन्छ र त्यसबाट हामी चलाउँछौँ।
जिल्ला संघको आगामी कार्ययोजना के छ?
अब जिल्ला संघको आगामी कार्ययोजना त हाम्रो अब यो वार्षिक कार्यक्रमहरू बनाएर हामी नगरपालिकामा र प्रदेशको मन्त्रालयहरूमा पठाएका छौँ, प्रदेश मन्त्रालयमा पनि हामी एउटा वार्षिक योजना बनाएर फाइदै बुझाएर आएका छौँ जनकपुर गएर, अब उहाँहरूले जेठ महिनाको लास्टमा तपाईँहरूले बोलाउँछौँ के कसो हुन्छ धेरै सहयोग गर्छौँ भनेर भनेका थिए, तर आजसम्म अब आशा आइसक्यो बोलाउनु भएको छैन, अस्ति फोन गर्दाखेरि अब हेर्नुहोस् न पैसा छैन मतलब असमर्थता जनाइरहनु भएको छ, अहिलेसम्म गर्नु भएको छैन, अब हामी चाहिँ हामी जे विवाह सेवा केन्द्रको निरन्तरता दिने त्यस्तै अझ प्रभावकारी रूपमा कसरी गराउने र सामाजिक कार्यहरूमा अब हाम्रो समाजमा कसैको घरमा बिहे हुन्छ या कसैको घरमा श्राद्ध हुन्छ कुनै किसिमको यज्ञहरू हुन्छ त्यस्तो समयमा ज्येष्ठ नागरिकहरू जो अनुभवी हुनुहुन्छ जुन क्षेत्रको उहाँहरूले गएर सहयोग गरिदिने अलि उनीहरूलाई गाइड गरिदिने त्यस्तो काम र नगरपालिकाहरूले जो सञ्चालन गरिरहेको छ निर्माणका काम विकासका कामहरू त्यसमा गएर देखरेख गरिदिने काम हामीले गरिरहेका छौँ। अब त्यही देश नागरिकहरूको अनि संगठन विस्तार अरू नगरपालिकाहरूमा पनि गएर विस्तार गरौँ, तर त्यसको लागि फेरि हामीलाई साधन स्रोतको निकै कमी हुन्छ। देश नागरिकहरू पैदल अब एक अर्को नगरपालिकामा जान सवारीको साधन चाहिन्छ, सवारी साधन हुँदैन, फेरि त्यहाँ गएर त्यहाँ मान्छेहरूलाई भेला गर्ने, त्यहाँ भेला भएको मान्छेहरूलाई कमसेकम चिया पान खुवाइदिनु पर्ने, अब त्यस्तो कुराहरूको साधन स्रोतको कमी भएर हामीले त्यति आफ्नो कार्यक्रमलाई गतिशील बनाउन सकिरहेका छैनौँ। अब पैदल हामी जान सक्दैनौँ, अब हामीसँग मोटरसाइकल चलाउने अवस्था छैन र सवारीको साधन हामीसँग त छैन। अब कसैले कसैसँग माग्दाखेरि अब उसले कहिले दिन भन्छ, आज ड्राइभर छैन, तर यो तेल छैन, तेल हालेर जानु, त्यस्तो किसिमको समस्याले हामी आफ्नो यो अरू नगरपालिकाहरूमा यसको अब संगठन बनाइदिने, त्यहाँ गएर देश नागरिकहरूको समूह खडा गरिदिने, त्यहाँ नगर प्रमुख उपप्रमुखहरूसँग मिलेर यसको बारेमा उनीहरूसँग लिङ्क स्थापित गरिदिने, त्यसमा अलिकति गति कम छ, साधन स्रोतको कमी भएर।
उहाँ हुनुहुन्थ्यो ज्येष्ठ नागरिक जिल्ला संघ रौतहटका अध्यक्ष विजय किशोर झा। जिल्ला संघले गरेका पछिल्ला गतिविधिहरूका बारेमा सहकर्मी विमला राईसँग कुराकानी गर्नुहुँदै श्रोता, यस कार्यक्रममा हामीले समेटेका विषयवस्तु तपाईँलाई कस्तो लागिरहेको छ? ज्येष्ठ नागरिकका के कस्ता विषयवस्तुलाई हामीले समेट्नु पर्ला? तपाईँका कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छन् भने पठाउनुहोला। तपाईँले पठाउनुभएका रचनात्मक सुझावलाई हामी उचित सम्मान गरेर कार्यान्वयन पनि गर्नेछौं। साथै बिहान बेलुकाको समयमा दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी वा टोल छिमेकमा भेला भएर बस्दा सधैं दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवा धुलो लगायत रुगाखोकीबाट आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित बनाउन सधैं राम्रोसँग मास्क लगाउने गर्नुपर्छ। बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। अनि कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन मन लागेमा कार्यक्रमको इमेल jestnagarik@gmail.com jestnagarik@gmail.com मा पठाउन पनि सक्नुहुन्छ। तपाईँका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि महत्वपूर्ण हुनेछन्। त्यसैको आधारमा हामी कार्यक्रमलाई परिमार्जित गर्दै पनि जानेछौ। लौ त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिक र घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र व्यवहारिक बनाउन अझ बढ़ी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट विदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र लक्ष्मण विष्टलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मीहरू दुर्गा निरौला र विमला राई सहित म राजन कार्की पनि विदा हुन्छु। नमस्कार।
जीवन हमी हंसी खुशी भरा भरा
जय हो ज्येष्ठ नागरी, जय हो ज्येष्ठ नागरी, जय हो ज्येष्ठ नागरी।